بسم الله الرحمن الرحيم. باب القدوم بالغداة. اس ترجمة الباب کا حاصل یہ ہے کہ آدمی سفر سے جب گھر لوٹے تو صبح سویرے گھر لوٹے, سفر سے جب واپسی ہو تو صبح کے وقت میں واپسی ہو. یہ باب جو قائم کیا ہے, ایک تو یہ کہ نبی کریم صلی اللہ علیہ وسلم کا طرز عمل سامنے رکھ کر امام بخاری نے باب قائم کیا. دوسری بڑی بات یہ ہے کہ قدیم زمانے کے حالات کے اعتبار سے یہ باب قائم کیا ہے. قدیم زمانے میں اطلاع دینے کے وسائل نہیں تھے. آدمی سفر سے آ رہا ہو تو گھر والوں کو اطلاع اور خبر دینے کے وسائل نہیں ہوا کرتے تھے. اب آدمی اچانک گھر پہنچ گیا, گھر کے اندر بیوی میلی کچیلی ہے, تو پھر شوہر کے دل میں بیوی کی نفرت آ جائے گی. اس لیے صبح سویرے آدمی گھر پہنچے تاکہ بیوی کو عورت کو پورا دن مل جاوے صاف صفائی کے لیے, موئے زیر ناف اور بغل کے بال صاف کرنے کے لیے, بناؤ سنگار کے لیے اس کو اچھی طرح موقع مل جاوے. اسی لیے شریعت نے یہ تعلیم دی کہ قافلہ چلا 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 شہر کے قریب پہنچا رات میں, تو رات ہی میں شہر میں نہ آ جائے, رات کے وقت شہر کے باہر قیام کر لے رہے, پڑاؤ ڈال دے رہے. جب صبح ہو جائے تو صبح ہونے کے بعد شہر میں آوے, گھر پر آوے. یہ طریقہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کا تھا, اور اس طریقے میں بڑی بھلائی ہے کہ اچانک رات کو آئیں گے, عورتوں کو صفائی اور بناؤ سنگھار کا موقع نہیں ملے گا. دوسری بات یہ کہ قافلے میں مجمع بڑا ہے, رات میں اتنا بڑا مجمع شہر میں آئے گا تو شہر میں ایک بڑی چہل پہل ہو جائے گی, چین سکون ختم ہو جائے گا شہر والوں کا. اسی لیے رات کے وقت شہر کے باہر رک جاوے تاکہ شہر میں چہل پہل ہنگامہ نہ ہوئے, پھر صبح کے اندر شہر میں داخل ہو جاوے. یہ بھی ایک حکمت تھی, کیونکہ بڑا قافلہ رات کے وقت شہر میں داخل ہوگا تو شہر میں ایک چہل پہل, سکون چین ختم, لوگوں کی راحت آرام ختم. اس لیے مناسب یہی سمجھا گیا کہ قافلہ اگر آئے تو رات کو شہر کے باہر کسی جگہ پڑاؤ ڈال دیوے, صبح کے وقت پر پھر قافلہ شہر کے اندر داخل ہوئے. یہ بہتر اور عمدہ طریقہ ہے, لیکن اب حالات بدل گئے, اب اطلاع دینے کے وسائل ہو گئے. آدمی منٹ منٹ کی اطلاع اپنے گھر والوں کو دے سکتا ہے, اور ایسی ایپ آ گئی کہ گھر والے मुसाफिर की मिनट मिनट की इत्तिला रख सकते हैं। जैसे घर वालों को मालूम है कि फुलानी ट्रेन में आ रहे हैं, तो ट्रेन कहाँ पहुँची, कहाँ तक गई है, वो ऐप के ज़रिए वो लोग मालूम कर सकते हैं। एरोप्लेन से आ रहे हैं तो अभी जो है एरोप्लेन का सफ़र कहाँ कहाँ हो रहा है, तो लोग आराम से एरोप्लेन को गूगल पर सर्च कर सकते हैं, हवाई जहाज़ कहाँ पहुँचा, क्या हुआ। लिहाजा अब ज़माना ऐसा आ गया कि इत्तिला देना आसान है और पूरी खबर दे सकते हैं, इसीलिए अब रात को भी आना गुंजाइश है। दूसरी बात यह है कि अब शहरों का बस्तियों का निज़ाम ऐसा हो गया कि रात को देर तक शहर में चहल पहल रहती है, कम से कम चाय की लारियां तो आबाद ही रहती है, चटोरी गलियां आबाद रहती है, खाउधर महल्ले आबाद रहते हैं, तो लोगों की चहल पहल रहती है। इसीलिए 500,000 आदमी अगर रात में शहर में आएंगे तो कोई नई चहल पहल नहीं होगी, किसी का सुकून चैन ख़त्म नहीं होगा। इसीलिए अब इस ज़माने में पहले से इत्तिला आसान होने की वजह से रात में भी इत्तिला दे करके सफ़र से वापसी कर सकते हैं। तो ये बाब इमाम बुखारी रहमतुल्लाह अलैह ने कायम किया कि सफ़र से आने वाला सुबह सवेरे शहर में मकान पर आवे, रात के वक्त पर ना आवे। जी
صلي في مسجد الشجرة وإذا رجع صلى في ذي الطريقة في بطن الوادي ولا حتى يصبح.
حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم جب مکہ المکرمہ کی طرف نکلتے تھے تو مسجد الشجرہ میں نماز ادا فرماتے تھے۔ مسجد الشجرہ ذو الحلیفہ میں واقع ہے، اور جب واپسی ہوتی تھی تو ذو الحلیفہ میں نماز پڑھتے تھے، نالے کے نشیب میں، ببطن الوادی، نالے کے نشیب میں، وبات حتی یصبح، اور وہیں رات گزار لیتے یہاں تک کہ صبح میں شہر میں تشریف لاتے۔ تو یہ نبی کریم صلی اللہ علیہ وسلم کا طرز مبارک ہو گیا۔ بس خلاصہ اتنا ہے کہ بے وقت گھر پر آ دھمکنا نہیں چاہیے، بلکہ آدمی پہلے سے اطلاع کر کے گھر پر آوے، اگر اطلاع کر نہ سکا تو پھر بے وقت نہ آوے، اور جو ہے دوسروں کو خلل ہو، شہر میں چہل پہل ہو، سکون چین ختم ہو جاوے، اس انداز کے اندر نہ آوے۔ لہذا مناسب وقت پر اطلاع دے کر کے گھر پہ آنے میں بڑی خیر اور بڑی بھلائی ہے۔ جی یہ ترجمۃ الباب لائی اس بات کو بتلانے کے لیے کہ شام کے وقت پر بھی گھر پر شہر میں لوٹنا مناسب ہے، کہ شام کو آدمی گھر پر جاوے، یہ مناسب وقت ہے۔ لفظ عشی زوال سے لے کر غروب تک کے لیے بولا جاتا ہے۔ بہرحال پرانے زمانے کے اندر جب اطلاع کے وسائل نہیں تھے، اس موقع پر ان سب چیزوں کا اہتمام مناسب تھا۔ اب اس زمانے میں بھی یوں کہہ سکتے ہیں कि आदमी सुबह आवे या शाम आवे, बेहतर है कि पहले से इत्तिला करके आवे, हंगामा खड़ा न हो, इस तरह न आवे, ये मुनासिब बात है जी।
قال كان النبي صلى الله عليه وسلم لا يصوم أغلب ليلا كان لا يدخل إلا غدوة وعشية.
حضرت انس رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم گھر والوں کے پاس رات میں نہیں آتے تھے، کیونکہ رات میں اچانک آئیں گے، گھر والوں کی نیند ڈسٹرب ہوگی، نیند میں خلل ہوگا، گھر والوں کو بھی صفائی اور تیاری کا موقع نہیں ملے گا، شہر میں بھی لوگوں کے آرام میں خلل ہوگا۔ آپ صلی اللہ علیہ وسلم صبح میں یا شام کو تشریف لاتے تھے، صبح صبح آتے تھے یا شام کو، تاکہ گھر والوں کو تیاری کا موقع مل جائے، اہل شہر کو بھی تکلیف نہ ہوئے، یہ بہترین طریقہ ہے جی۔ بعض مرتبہ آدمی شہر پہنچ گیا، شہر کے کنارے، شہر کے پادر پر پہنچ گیا، فناء البلد میں پہنچ گیا، تو جب پہنچا رات آدھی رات، تو سیدھا گھر میں گھس نہ جاوے، بلکہ جو ہے باہر کسی جگہ قیام کر لیوے، اور پھر مناسب وقت پر صبح فجر کے وقت پر گھر میں داخل ہوئے۔ بس یہ سب چیزوں کا مطلب ہے بے خبری میں نہ آنا، اچانک نہ آنا، بغیر اطلاع کے نہ آنا۔ ہاں اگر با اطلاع آوے تو رات کو دیر سے بھی آ سکتا ہے، کوئی حرج نہیں ہے، پہلے سے اطلاع ہو گئی ہو تو جی۔ حضرت جابر ابن عبداللہ رضی اللہ تعالی عنہ سے مروی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے منع فرمایا کہ آدمی اپنے گھر والوں کے پاس رات کے وقت پر آوے، بس وہی مطلب، بغیر اطلاع کے اچانک رات کے وقت پر آنے سے نبی کریم صلی اللہ علیہ وسلم نے منع فرمایا، بہتر ہے کہ پہلے سے اطلاع کر کے آوے۔ یہ ممانعت کوئی حرام نہیں، تحریمی ممانعت نہیں ہے کہ بھئی رات کو آنا حرام ہے، مکروہ تحریمی، ایسا نہیں ہے، تنزیہ، بہتر ہے کہ رات میں نہ آوے، یہ مناسب بات کہی گئی جی۔ آدمی جب اپنے شہر کے قریب پہنچ جاوے تو اپنی سواری کی اسپیڈ بڑھا دے رہے، شہر کے قریب پہنچ جاوے تو سواری کی رفتار زیادہ کر دیوے، سواری کو تیز چلاوے۔ وطن کی محبت ایک فطری چیز ہے، وطن وطن ہے۔ بعض لوگوں نے ایک جملہ مشہور کر رکھا ہے، حب الوطن من الایمان، ایک جملہ مشہور کر رکھا ہے، کوئی حدیث نہیں ہے، کوئی روایت نہیں ہے۔ تو وطن کی محبت ایک طبعی چیز ہے، ایک فطری چیز ہے، آدمی کو وطن کی یاد ستاتی ہے۔ تو آدمی کہیں دور سفر میں گیا ہو، شہر کے قریب پہنچا ہو، تو اسپیڈ کو بڑھا دے رہے जैसे कि हाईवे से आ रहा है, बड़ोदरा आ गए, आप जरा गाड़ी पास करो, तो बारडोली के करीब पहुंच गए। और इस तरफ से आ रहा है तो बाजीपुरा पास होवे, बियारा पास होवे, बारडोली करीब आ गया, गाड़ी जरा स्पीड में बढ़ा दो। तो ये वतन की मोहब्बत की बात है। और देखिए कि वतन वतन है, बहरहाल आदमी सफ़र में जाता है तो सफ़र में इकराम, एजाज, राहत, आराम के तमाम तर असबाब मुहैया होते हैं, लेकिन उसके बावजूद जैसा भी टूटा फूटा अपना वतन वतन है, घर घर है, लिहाजा उसकी याद इंसान को सताती है। लिहाजा उसकी याद में आदमी ज़रा सवारी गाड़ी की स्पीड टेस्ट कर देवे, ये साबित है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के तर्ज अमल से। जी ये हुमैद अत्तवील रहमतुल्लाह अलैह फरमाते हैं कि मैंने हजरत अनस रदी अल्लाह ताला अन्हु को ये बात इरशाद फरमाते हुए सुना कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब सफर से वापस तशरीफ लाते और मदीना के दरजात को देख लेते। क्या मतलब दरजात का? लुगत में तो इसका माना आता है सीढ़ी, लेकिन यहाँ मुराद है मकान। तो जब आप सल्लल्लाहु अलैहि वसल्लम सफ़र से तशरीफ लाते और मदीना के मकान नज़र आने शुरू हो गए, बाज़ रिवायत में लफ्ज़ है जुदू रातिल मदीनती, मदीना के दरो दीवार नज़र आने लगते। बाज़ रिवायत में लफ्ज़ हैं दौहातुन, मदीना के बड़े दरख्त नज़र आने लगते। तो हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब सफ़र से तशरीफ़ लाते, मदीना के मकान नज़र आते या मदीना की दीवार नज़र आते या मदीना के बड़े दरख्त नज़र आते, औदअनाकतहु, अपनी उठनी को तेज़ चलाते थे, उठनी की रफ्तार बढ़ा देते थे। वह इनकानत दाबतन हर्रका, और ऊँटनी के अलावा अगर किसी दूसरे जानवर पर होवे तो उसको ज़ोर से एड़ लगाते थे, हरकत देते थे यानी एड़ मारते थे। और ये एड़ क्यों मारते थे? हर्रका मिन हुब्बिहा, अपने वतन की मोहब्बत में अपने जानवर को एड़ मारते ताकि जल्दी चले और जल्दी शहर में दाखिल हो जावे। ये है वतन की मोहब्बत की बात। बहरहाल आदमी सफ़र से आवे तो जल्दी जल्दी घर करीब पहुंच जावे, और जो है वतन की याद इंसान को बहरहाल सताती है, लिहाजा आदमी बहुत तेज़ रफ्तारी के साथ वतन पहुंचने की कोशिश करे। जी इस आयत का पस मंजर है, पस मंजर इस आयत करीमा का ये है کہ زمانے جاہلیت کے اندر لوگ حج کا احرام باندھ کر کے گھر سے نکل گئے، عمرے کا احرام باندھ کر کے گھر سے نکل گئے، پھر کوئی ضرورت پیش آئی اور یاد آ گیا گھر میں جانا، گھر واپس آنا، تو زمانے جاہلیت کے اندر تقریباً کل عرب کے لوگ احرام باندھنے کے بعد گھر میں دروازے سے واپس آنے کو ادب کے خلاف سمجھتے تھے، بے ادبی سمجھتے تھے، بھائی احرام باندھ کے گھر سے نکلے ہیں، اب گھر کا جو مین دروازہ ہے اس کے ذریعے گھر میں داخل نہیں ہونے کا، یہ بے ادبی ہے، یہ گستاخی ہے، بھائی ضرورت ہے، مجبوری ہے گھر میں جانے کی، پیچھے سے آؤ، پیچھے اگر کھڑکی ہوئے تو اس میں سے آؤ، پیچھے راستہ نہیں ہے تو دیوال پہ چڑھو اور پھلانگ کے کود کے جاؤ، سیڑھی لگا کے گھر میں کودو، یہ سب زمانے جاہلیت کی رسومات تھی، رسم و رواج تھے اس طرح کے۔ تو اس آیت کریمہ نے نازل ہو کر کے زمانے جاہلیت کی اس رسم کو ختم کیا کہ ایک مرتبہ آدمی عمرے کا حج کا احرام باندھ کے گھر سے نکلا، پھر اپنے گھر کے اندر واپس جانے کی ضرورت پیش آوے تو گھر میں داخل ہونے کا جو معروف راستہ ہے، جو مین گیٹ ہے، اسی معروف راستے سے گھر میں جانا چاہیے۔ یہ کوئی ادب اور طریقہ نہیں ہے کہ پیچھے سے آپ سیڑھی لگا کے اندر کودو چور کی طرح، یا دیوار میں نقب لگا کر کے جاؤ، یا اچھل کود کر کے پھلانگ کر کے جاؤ، یہ کوئی ادب کی بات نہیں ہے، یہ ایک رسم ہے زمانے جاہلیت کی، اس کو ختم کرو۔ اسی لیے قرآن نے فرمایا وَأْتُوا الْبُيُوتَ مِنْ أَبْوَابِهَا، گھروں میں جانا ہو تو گھر کے دروازوں سے ہی آؤ، دروازوں کے علاوہ اور جگہ سے نہیں آنا چاہیے۔ یہ ایک اصول سمجھو۔ یہ تو ہو گئی عربوں کی ایک غلط رسم کا خاتمہ، وَأْتُوا الْبُيُوتَ مِنْ أَبْوَابِهَا۔ لیکن ایک دوسری بات بھی ہے، آیت سے ایک مضمون یہ نکلتا ہے کہ گھر میں داخل ہونا دروازے سے ہی ہو، غرض یہ کہ کسی چیز کو استعمال کرنے کا جو طریقہ ہوتا ہے اسی طریقے سے اس چیز کو استعمال کیا جاوے۔ گھر کو استعمال کرنے کا طریقہ ہے کہ دروازے سے آؤ۔ ہر چیز کے لیے یہ ضابطہ ہے کہ جس چیز کو جس طریقے سے استعمال کرنا ہو اسی طریقے سے استعمال کرو، جو اس کا معروف طریقہ ہوتا ہے، جو اس کا صحیح اور مناسب طریقہ ہوتا ہے، اسی طریقے سے اس چیز کو استعمال کیا جائے، یہ بھی ایک ادب ہے۔ اب دیکھیے، جو مشینیں ہوتی ہیں، گاڑیاں ہوتی ہیں، کمپنی جب اس کو بیچتی ہے تو ساتھ میں بک لیٹ آتی ہے، چھوٹی سی ایک مطبوعہ کتاب چا، اس میں وہ چیز کیسے استعمال کرنے کی اس کا طریقہ لکھا رہتا ہے۔ ہر قیمتی چیز آپ خرید کے لاؤ تو اس کو استعمال کرنے کے طریقے کے بارے میں ایک چھوٹی سی بک لیٹ باکس میں ساتھ ہوگی۔ نیا موبائل لو تو بھی ایسا ہی ہوتا ہے، موبائل کا باکس ہوگا، چارجر ہوگا، پن ہوگی، ساتھ میں ایک چھوٹی سی بک ہوگی، उसमें लिखा रहेगा ये चीज़ कैसे इस्तेमाल करने की। तो जो तरीका कंपनी ने उस चीज़ को इस्तेमाल करने का मुकर्रर किया है उस तरीके के मुताबिक उस चीज़ को इस्तेमाल किया जावे, यह है इस आयत करीमा का तकाजा। तो वातुल बुयूत मिन अबवाबिहा आम है, तमाम चीज़ों के साथ ये लगता है। और उसी तरीके से इस्तेमाल करोगे तो वो चीज़ देर पा होगी, उसके खिलाफ इस्तेमाल करोगे तो वो चीज़ जल्दी ख़राब हो जाएगी। इसीलिए हर चीज़ को उसका जो एक मारूफ तरीका होता है उसी तरीके के मुताबिक इस्तेमाल करना चाहिए। अब आप होंडा लेकर के निकले और रास्ता खुला है, बस भगा रहे और फिर जो है दोनों हाथ अधर कर दिए, फिर दोनों पैर भी ऊंचे कर दिए, बाज मर्तबा इतनी जोर से चलाया कि एक व्हील ऊंचा कर दिया। ये सब तरीके नामुनासिब तरीके हैं। ये रातुल को भी ऐदी को मिलत तहलुका है, अपने आप को हलाकत और बर्बादी में पेश मत करो। ये हादसे को दावत देने की बात है, इस तरीके से चलाना शरीयत ने इसको मना किया। हाईवे पे जाज बजा जो लिखा होगा कि यहाँ कितनी स्पीड से गाड़ी चलेगी, अब लिखा होगा स्पीड लिमिट 80 किलोमीटर 100 किलोमीटर और आप जा रहे हैं 150 के ऊपर, 130 पर 120 पर। तो हर चीज़ को इस्तेमाल करने का एक मारूफ तरीका होता है, उसके मुताबिक उस चीज़ को इस्तेमाल किया जाए। जी حضرت برا ابن عازب رضی اللہ تعالیٰ عنہ کو میں نے ارشاد فرماتے ہوئے سنا۔ یہ ابو اسحاق عمر بن عبداللہ فرماتے ہیں کہ میں نے حضرت برا ابن عازب رضی اللہ تعالیٰ عنہ کو ارشاد فرماتے ہوئے سنا کہ وأت البیوت من ابوابها والی آیت ہمارے بارے میں نازل ہوئی۔ کانت الانصار، انصار قریش تقریباً سب عربوں کا اس زمانے میں یہی حال تھا، جب وہ حج کرتے یعنی احرام باندھ کے روانہ ہو جاتے، فجاؤ پھر کسی ضرورت سے گھر آنے کی نوبت آوے تو لم یدخلوا وہ داخل نہیں ہوتے تھے گھروں کے دروازوں کی طرف سے، لیکن داخل ہوتے تھے گھروں میں پیچھے کی طرف سے۔ یہ ان کا ایک طریقہ تھا۔ ایک انصاری آدمی آئے احرام باندھنے کے بعد کسی ضرورت سے گھر جانا پڑا، فدخل من قبل بابه اور وہ داخل ہو گئے گھر کے عام دروازے سے، سامنے والے دروازے سے۔ تو ایک انصاری نے عرب کے عام دستور کے خلاف کیا ہے، احرام باندھ کے گھر سے نکلے، گھر میں داخل ہونے کی نوبت آئی تو وہ پیچھے سے جانے کے بجائے گھر کے اندر جانے کا جو معروف دروازہ ہوتا ہے اسی دروازے سے اپنے گھر میں داخل ہوئے۔ تو کیا ہوا؟ فَكَأَنَّهُ عُيِّرَ بِذَلِكَ، ایسا چرچا ہو گیا گویا انہوں نے کوئی بڑا جرم کیا ہو، اس پر ان کو آر دی گئی۔ آر دی گئی یعنی ایسا چرچا ہوا گھر میں نے، محلے میں نے، گاؤں میں نے، कि जैसे कि उसने कोई बड़ा जुर्म नहीं कर डाला हो, ऐसे चर्चे हो गए। इसलिए कि एहराम के बाद वो घर में आने के लिए पीछे से जाने को नेकी समझा करते थे। अब इस आदमी ने समझो कि नेकी के खिलाफ किया, इसलिए पूरे गांव में चर्चा कि उसने ऐसा किया, उसने ऐसा किया, उसने ऐसा किया, चर्चे हो गए। आप जो है ना मारूफ तरीके के खिलाफ कोई काम करो तो उसका चर्चा 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 सब जगह हो जाता है। एक निवरी कौम होती है जिनका धंधा ही होता है ऐसी चीज़ों के चर्चे का और ऐसी चीज़ों को शोहरत देने का। फारिगुल बाल लोग जिनका कोई काम धंधा नहीं, नवरे नखोद वाले ऐसे लोग, तो ये लोगों का काम ही इस तरह का हुआ करता है। तो यहाँ भी ऐसा ही हुआ, उनके बारे में जो है ऐसा चर्चा हुआ जैसे उन्होंने कोई बड़ा गुनाह का काम किया हो। तो बारी ताला ने आयत नाजिल फरमाई, लैसल बिर्रु बिअन तअतुल बुयूत मिन ज़ुहूरिहा वलाकिन्नल बिर्रु मन इत्तका वअतुल बुयूत मिन अबवाबिहा। घर में दरवाजे पीछे की तरफ से आने में कोई नेकी का काम नहीं है कि तुम पीछे से आओ, ये कोई नेकी और भलाई का काम नहीं है। लेकिन नेकी का काम ये है कि जो आदमी हराम से बचे, इत्तका का माना क्या, हराम से बचे, शहवत रानियों से बचे, तो गोया जाहिर में बातिन में डरना ये नेकी है, दरवाजे से ना आना ये कोई नेकी का काम नहीं है। वातुल बुयूत मिन अबवाबिहा, तुम घरों में घर के दरवाजे से ही आओ। क्योंकि बहुत सारी नेकी शरअन नेकी नहीं है, लोगों ने नेकी समझ के उसको जारी कर रखा है, उन नेकी की कोई हैसियत नहीं है। नेकी वो जो शरीयत बतलावे, शरीयत की नज़र में जो नेकी वो नेकी, आदमी अपने तौर पर जारी कर देवे उससे कोई नेकी बन जाती नहीं है। जी सफर के मुताल्लिक ये बाब आया है कि वो अजाब का एक हिस्सा है। सफर किया है अजाब का एक हिस्सा। देखो समझो, अजबुन के माने आता है मिठास। वहुवल्लदी मरजल बहरैन हादा अजबुन फुरात, अजब के माने मिठास। अब इस मिठास वाले मादे को बाबे मुफाला वगैरह में ले गए तो आपको मालूम है कि बाबे मुफाला की खासियत है सलब माखज। एक खासियत नाम की चीज सर्फ में किसी जमाने में पड़ी होगी, अबवाब की खासियत, तो ये मुफाला वगैरह की खासियत में आता है सलब माखज। तो अजबुन को बाबे मुफाला में ले गए, बाबे तफ़ील में ले गए, अजब युअज़िब ताज़ीबन व अज़ाबन, तो सलब माखज हुआ। सलब माखज हुआ यानी मिठास ख़त्म हो गई, और मिठास ख़त्म हो जावे तो आदमी को तकलीफ होती है, कड़वापन मालूम होता है, उलझन मालूम होती है। तो अजाब का माना किया, जहाँ मीठास न हो, तकलीफ हो, कड़वापन हो, चैन के हालात न हो, राहत के हालात न हो, मुसीबत ही मुसीबत के हालात हो, उसको कहते हैं अजाब। अब सफर को अजाब का एक हिस्सा कहा गया, क्यों? नंबर एक, सफ़र में मशक्क़त तो होती ही होती है, कितना ही लग्जरियस सफ़र हो, कितना ही लग्जरियस जो है आदमी का सफ़र का निज़ाम हो, लेकिन मशक्क़त तो होती ही होती है। नंबर दो, बिला वजह आदमी सफर न करे, चूंकि ये तकलीफ की चीज है। कोई शरीयी जरूरत है सफर करो, कोई अहम दुनियावी तकाजे हैं कारोबार हलाल रोजी सफर करो, बिला वजह सफर न करो। नंबर तीन, घर में जो आराम होता है वो आराम सफर में मिलता नहीं है। घर अपना कैसा भी हो नहीं, उसका आराम आराम है, सफर में वो आराम आदमी को नहीं मिलता है। हमें खूब तजुर्बा है, सफर में जाते हैं, जिन मुल्कों में जाने के लिए लोग रश्क करते हैं, तड़पते हैं, तरसते हैं, हर तरह की सहूलियत होती है, लेकिन बहरहाल वतन वतन घर घर, यहाँ जो चैन सुकून मिलता है वो सफर में तमाम तर राहत और आराम के बावजूद भी घर जैसी बात नहीं हुआ करती सफर के अंदर। इसलिए सफर को अजाब का एक जुज कहा गया। जी
قال حدثنا عبد الله بن مسلمة قال حدثنا مالك عن أبي صالح عن أبي هريرة رضي الله عنه عن النبي صلى الله عليه وسلم قال السفر كتاب من العذاب يمنع أحدكم طعامه وشرابه ونومه فإذا قضى نومته فليعجل إلى أهله.
سمي یہ قریشی مخزومی ہے راوی، حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ ہم سے منقول ہے، ان سمی ان ابی صالح ان ابی ہریرہ، حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ ہم سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ سفر تو تکلیف کا ایک جزو ہے، تکلیف کا ایک جزو ایک حصہ سفر ہے، آدمی کو اپنا کھانا اپنا پینا اپنی نیند میں وہ رکاوٹ ڈالتا ہے۔ کیا مطلب؟ دیکھو ایک ہے چاہت کا کھانا اور ایک ہے اچھا کھانا، دونوں میں فرق ہے نا۔ آپ سفر میں جاؤ گے تو لوگ اچھا اچھا کھانا رکھیں گے، لیکن ہو سکتا ہے وہ آپ کی چاہت کا نہ ہو۔ چاہت کے کھانے میں اور اچھے کھانے میں فرق ہے۔ اب آپ کے سامنے چکن تندوری، ہل بیک کے برگر، اور جو ہے شاندار پیزا ہٹ کے پیزے، ایسی جو ہے چکن منچورین، چکن چاؤں چاؤں، یہ سب چیزیں لا کر کے کسی نے رکھ دی، وہ بیچارہ یہ سمجھ رہا ہے کہ میں نے اکرام میں شاندار آئٹمیں رکھ دی، اب ہم ہاتھ دھو کے بیٹھے تو دیکھ رہے ہیں بھائی اپنے لائق کچھ بھی نہیں اپنے لائق، اس لیے کہ اس میں سے ایک بھی چیز اپنی چاہت کی ہے نہیں۔ اب گھر ہوتا تو یہ نہ ہوتا، گھر میں آدمی کو اپنی چاہت کا ملتا ہے، تو سفر میں ہو سکتا ہے اچھا اچھا ملے لیکن آپ کی چاہت کا نہ ہو۔ کہیں شاندار قورمہ ہے لیکن آپ نے ایک لقمہ کھایا، اللہ اکبر، یہ تو زبان پہ آگ لگ گئی، اتنا تیکھا اتنا تیکھا کہ آگ لگ گئی زبان پر، باپ کی چاہت کا نہیں ہے۔ گویا کہ آدمی کو اپنی مرضی کا اپنی چاہت کا جیسا کھانا چاہیے وہ سفر میں ملتا ولتا نہیں ہے۔ لوگ جو کھلائیں گے وہ کھا لینے کا، پھر اوپر سے احسان جتے آپ کے لیے خاص یہ آئٹم بنی ہے، خاص آپ کے لیے آئٹم بنی ہے۔ ارے بھائی میں چکن کھاتا نہیں ہوں، 10 سال ہو گئے، کیا میرے لیے خاص بنائی ہے؟ تو آدمی کو اپنی مرضی کا کھانا نہیں ملتا ہے سفر میں، یہ فرمایا حضور نے۔ اور یہی حال ہے مشروبات کا بھی، کہ بھائی کوئی آپ کے سامنے لا کر کے جو ہے پیپسی، تھمس اپ، کوک، फैंटा लाकर रख दी, लीजिए नोश फरमाइए। है हम तो पीते ही नहीं इसको, ये कहाँ ला के रख दिया, हम तो मटका कोला वाले हैं, कोका कोला वाले नहीं हैं। तो आदमी को अपनी चाहत का मशरूब मिलता नहीं है सफर में। यही हाल है नींद का भी कि भाई आपको सोने का तकाजा है लेकिन काम ऐसे हैं सफर में सोना नहीं, और जब सोने की आदत नहीं तब कहते अब सो जाओ आराम कर लो, आपकी मर्जी का आपको सोना भी नहीं मिलेगा। रात भर बिठाएंगे फजर बाद सुला देंगे, अब हम आधी नहीं फजर बाद सोने गए, कहाँ से नींद आएगी। तो सफर सफर है, आदमी को अपनी चाहत का न खाना मिलता है, न अपनी चाहत का पीना मिलता है, न अपनी चाहत की नींद मिलती है, तो रुकावट आ जाती है। गोया के कामिल अपनी मर्जी का खाना पीना सोना, इससे आदमी सफर के अंदर महरूम रहता है। इस वजह से उसको कहा गया अजाब का एक हिस्सा, अजाब का एक टुकड़ा, ये ताबीर किया गया। इसीलिए भाई हम लोग सफर करते हैं तो एक से एक बिस्तर लोग बिछाते हैं, हमें तो नीचे सादा सीधा चाहिए, सख्त बिस्तर चाहिए। बस जगह दो दो फीट मोटे गद्दे होते हैं पलंग का, हमारे बस का होता ही नहीं, नींद नहीं आती। फिर अंदर दरवाजा रूम का बंद करके नीचे मुसल्ला बिछा के सो जाना पड़ता है तो कुछ नींद आ जाए, ये सफर का मामला हुआ करता है। अब तो ऐसे ऐसे बैतुल खला हो गए फॉरेन में देखे कि अंदर बैतुल खला में भी कारपेट आला किस्म की जो आपके यहाँ मस्जिद में नहीं है, ऐसी कारपेट बैतुल खला में। तो मैं तो कहता भाई इसमें इस्तिंजा हमारे बस का नहीं है, हमको तो होगा ही नहीं इस्तिंजा, हमें तो कोई मस्जिद हो तो ले जाओ, तो कि इतने दूर है भाई ले जाओ वहाँ, ये इसमें हमसे इस्तिंजा नहीं होगा। इतने जो है मॉडर्न स्टाइल के एक से एक बने हुए हैं। तो आदमी को अपनी मर्जी की चीज मिलती नहीं है, इसका नाम सफर। इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, फैजा कदा नहमत हो फैजा कदा निहमत हो, जब सफर में अपनी जरूरत पूरी हो जाए तो जल्दी से घर वापिस ला जावे, जितनी देर जरूरत है इतनी देर रहो फिर चलो रिटर्न फटाफट निकल आओ, सफर से वापिस आ जाओ। तो हम तो सफर करते हैं तो हमारे हजरत मुफ्ती अहमद साहब दामत बरकात उनके साथ पहले से ही कहते कि हमको तो कोई मस्जिद मदरसे में कयाम करवाना, हमको वहां दिल लगेगा, फाइव स्टार सेवन स्टार होटल है हमारे बस की नहीं है, वो हमको न नींद आती है न अच्छा लगता है, हमको तो कोई मस्जिद हो मदरसा हो वहाँ कोई रूम हो वहाँ हमको मजा आएगा, हमारी अव्वल पसंद यही होती कि मस्जिद मदरसे में रह रहे, वहाँ हर चीज़ की सहूलत होती है, अपने मिजाज का मिलता है, उसी में अपनी ज़िंदगी गुजरी है तो उसी में अपने को चैन मिलता है, फिर हर कसो नाकस मिलने के लिए आसानी से आ सकता है। किसी सेठ के यहाँ कयाम करे तो वहाँ हर एक आदमी मिलने आने से डरता है, मस्जिद मदरसे में रुक गए तो हर एक आदमी वहाँ आसानी से मिलने आ सकता है, वहाँ कोई तकल्लुफ और तसन्नू नहीं हुआ करता, अपनी तबीयत की सादगी हुआ करती है, इसलिए अव्वल तरजीह उसी को दी जाती है। इस हदीस शरीफ से एक बात ये भी मालूम हुई कि बगैर जरूरत घर वालों से दूर रहना ये भी मकरूह है। शुराय हदीस ने इस हदीस पर लिखा है कि बिला वजह घर वालों से दूर रहना ये भी मकरूह है। हाँ दीनी जरूरत है कारोबारी जरूरत है तो उसके लिए आप महदूद मकदार में दूर रहिए, ये क्या बिला वजह मौला मवाली की तरह फिरते रहे, नया घर पर बीवी बच्चे अकेले रह रहे, ये भी मुनासिब नहीं है। चलो باب المسافر اذا جد به السير ويعجل الى اهله. بعض مرتبہ آدمی کو سفر میں کوئی بڑا اہم معاملہ پیش آ جاوے اور تیزی سے گھر لوٹنے کا ارادہ ہو تو کیا کرے آدمی؟ کوئی اہم معاملہ پیش آ گیا اور تیزی سے گھر واپس آنا ہے. اللہ اکبر اللہ اللہ اکبر اللہ. اشهد ان لا اله الا الله. الصلاة القائمة آت سيدنا محمد الوسيلة والفضيلة الدرجة الرفيعة والمقام المحمود الذي يعلو وارزقنا شفاعته يوم القيامة إنك لا تخلف الميعاد. تو سفر کے اندر کوئی اہم بات پیش آ گئی اور جلدی سے سفر پورا کر کے گھر کی طرف واپس لوٹنا ہے اور نماز بھی ادا کرنی ہے تو اس صورت کے اندر جمع سواری کی ترتیب پر نماز پڑھ لے رہے ہیں. دیکھیے یاد رکھنا امام بخاری رحمت اللہ علیہ بھی ایک وقت میں دو نماز جمع کرنے کے قائل نہیں ہیں. جس کو دوسرے ائمہ جمع تقدیم یا جمع تاخیر کہتے ہیں اس کے امام بخاری قائل نہیں ہے. یہ احناف ہی کی طرح ہے اس معاملے کے اندر کہ جب آدمی سفر میں عجلت میں ہو, جلدی سفر ہو, تیزی سے جو ہے چلتا ہو, تو نماز جمع سواری کی ترتیب کے اوپر وہ ادا کر لے رہے. یعنی ایک نماز کو آخری وقت میں, دوسری نماز کو اول وقت میں ادا کر لیوے. مثلا مغرب کا وقت ختم ہونے والا ہے تب رک جاوے مغرب پڑھ لیوے اور چند منٹوں میں عشاء کا وقت شروع ہوگا تب عشاء پڑھ لیوے اور پھر سفر چالو کر دیا. آگے ظہر کا آخری وقت ہے, ظہر پڑھ لی, عصر کو ابتدائی وقت میں پڑھ لی, یہ جمع سواری ہو گئی. اس ترتیب سے نماز جو ہے پڑھ سکتا ہے آدمی. جی
اسرع السير حتى كان بعد غروب الشفق نزل فشق المغرب ولاقمنا جمع بينهما ثم قال اني رايت النبي صلى الله عليه وسلم يزاج النبي السير اكثر المغرب وجمع بينهما.
یہ زید ابن اسلم اپنے والد اسلم سے نقل کرتے ہیں کہ میں حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما کے ساتھ مکہ المکرمہ کے سفر کے اندر تھا، مکہ المکرمہ کے سفر کے اندر تھا، مکہ کے راستے میں تھا، تو حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما کو خبر پہنچی کہ آپ کی زوجہ محترمہ صفیہ بنت ابو عبید بہت سخت بیمار چل رہی ہے۔ یہ حضرت عبداللہ ابن عمر کی بیوی صفیہ بنت ابی عبید، وہ مشہور وہ آدمی مختار ابن ابی عبید جس کی طرف بہت سارے برے کارنامے منسوب ہے، ان کی بہن، اس کی بہن یہ صفیہ بنت ابو عبید۔ تو حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما کو خبر پہنچی کہ آپ کی زوجہ محترمہ صفیہ بنت ابو عبید سخت بیمار ہے۔ بعض روایت میں ہے کہ اس نے کہلوا بھی دیا آپ جلدی آ جاؤ، آخری وقت جیسا چل رہا تھا، تو آپ نے سفر تیز کر دیا، فأسرع السیر، سفر کی اسپیڈ بڑھا دی، تیزی بڑھا دی، یہاں تک کہ شفق کے ڈوبنے کے بعد آپ اترے سواری سے، مغرب پڑی اور عشاء پڑی، یعنی بالکل آخری وقت آیا، سواری رکوائی، مغرب پڑی، اول وقت میں عشاء پڑی، جمع بینہما، دونوں نمازوں کو جمع کیا، سورتن، یعنی ایک نماز آخری وقت میں، ایک نماز ابتدائی وقت کے اندر۔ دیکھیے یہ ترتیب سفر میں جاتے ہوئے بھی اپنا سکتے ہیں اور سفر سے واپسی میں بھی اپنا سکتے ہیں، دونوں موقع پر اپنا سکتے ہیں۔ جب بھی آپ کو سفر تیزی کا ہو، جلدی سے پہنچنا ہو، جلدی سے واپسی ہو، تو جمع سواری جاتے ہوئے بھی کر سکتے ہیں اور جمع سواری واپسی میں کرنے کی بھی اجازت ہے، اس میں کوئی حرج نہیں ہے۔ ثم قال، پھر حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما نے اپنے عمل پر استدلال کرتے ہوئے فرمایا، انی رأیت النبی صلی اللہ علیہ وسلم، میں نے حضرت نبی کریم صلی اللہ علیہ وسلم کو دیکھا، اذا جد به السیر اخر المغرب، کہ نبی کریم صلی اللہ علیہ وسلم کو جب کوئی اہم سفر تیزی کا ہوتا تو آپ مغرب کو مؤخر فرماتے، وجمع بینہما، اور مغرب اور عشاء کے درمیان جمع فرماتے، جمع سواری کرتے تھے آپ صلی اللہ علیہ وسلم۔ دیکھیے پہلے نمازیں دو دو رکعت تھی، پھر سفر میں دو باقی رہی اور حضر میں چار کر دی گئی۔ اب رات کا وتر اور دن کا وتر دونوں کی تعداد برابر رکھی گئی، مغرب دن کا وتر ہے اس لیے اس کی تین رکعت، اور وتر جس کو ہم کہتے ہیں وہ رات کا وتر ہے اس کی بھی تین رکعت، اس لیے اس میں ایسا نہیں ہے کہ بھائی آدمی قصر کرے تو ڈیڑھ رکعت پڑے، ایسا نہیں، اس لیے کہ اس میں تخفیف کرے تو دو بھی پڑھ سکتے تھے، لیکن شریعت میں دونوں وتر کو تین ہی رکھا، اس میں قصر نہیں رکھے، چونکہ اس کے اندر اگر کمی کرنے جاتے تو وتر والی شان ختم ہو جاتی، اس لیے کہ ڈیڑھ تو پڑھ نہیں سکتے، دو پڑھنی پڑے گی، ایسے چار میں سے دو ہوئی، تین میں سے دو ہو جاتی، تو تین میں سے دو ہو جاتی تو وتر والی شان ختم ہو جاتی، وتر والی شان کب تک باقی رہے گی، جبکہ اس کو تین رکعت ادا کیا جاوے۔ تو ایک ہے دن کا وتر، دن ختم ہو رہا ہے وتر پڑھو مغرب، اور ایک ہے رات کا وتر جو عشاء کے بعد تین رکعت پڑھا جاتا ہے۔ اب اگر اس کے اندر قصر اور تخفیف کی سوچنے جاتے تو وتر کی شان وتریت ہی ختم ہو جاتی. اسی لیے شریعت نے سفر کے موقع پر اس میں کوئی قصر کی گنجائش نہیں رکھی, اس کو ویسے کے ویسا ہی باقی رکھا. بہرحال سفر کے موقع پر اس طرح کر سکتے ہیں. یہاں کر کے کتاب العمرہ مکمل, کتاب المناسب ختم. امام بخاری اخیر میں سفر کی بات لائے, دنیا کے سفر سے آخرت کا سفر یاد کر لو. حضرت شیخ نے فرمایا, یعنی شیخ زکریا صاحب نے, کہ برات اختتام, کہ امام بخاری رحمت اللہ علیہ ہر کتاب کے اخیر میں کوئی ایسا لفظ لاتے ہیں جس سے موت اور آخرت کی یاد تازہ ہو جاتی ہے. تو یہاں برات اختتام یہ ہے کہ یہ سفر دیکھ کر کے آخرت اور سفر آخرت, اس کی یاد آدمی جو ہے تیاری کرے کہ بھئی یہ دنیا کا سفر ہے, ایک بڑا سفر آنے والا ہے. جب دنیاوی سفر کی یہ تیاری, تو بڑے سفر کی بھی جو ہے آدمی کو تیاری کرنی چاہیے. اور حافظ ابن حجر عسقلانی رحمۃ اللہ علیہ کی رائے کے مطابق اختتام پر دلالت کرنے والا کوئی لفظ امام بخاری لاتے ہیں, اسی لیے کہ سفر ختم تو آدمی سفر کب ختم کرے گا؟ جب آدمی جس مقصد سے نکلا تھا وہ ختم ہو گیا تو سفر بھی ختم کرے گا. تو یہاں پر گویا کہ جن ابواب کو لانا مقصود تھا وہ ختم, گویا کہ کتاب ختم. اس طریقے سے برات اختتام دونوں کے درمیان میں ہو جائے گا. کل سلم دیکھ کر کے لانا.